अब उनकी बहस जो थी झगड़ा, तो उसका अगला हिस्सा है 22 में, सयकुलू नसला सतुर्राबी हम कल्बु हम। अब वो लोग कहेंगे वो तीन थे और इनका चौथा इनका कुत्ता था। वयकुलू न खमसतुन सादिस हम कल्बु हम। कुछ लोग कहेंगे वो पांच थे, छठा इनका कुत्ता था। पीछे सुनिए ना बात बहसो मुबासे से बचने की, यह उसकी अमली मिसाल है। लोग उनकी तादाद के मामले में झगड़ने लग गए। अच्छा, तीन के ऊपर बात कहा, फिर पांच की बात कही, कहा ये लोग क्या करते हैं, रजमम बिल गईब, बेतुक्के तीर चलाते हैं। आपने उर्दू में सुना हवा में तीर चलाना, वही है। और बस लोगों का मशगला ये होता है कि हर बात में राय देना जरूरी समझते हैं, मालूम हो कि ना हो बोल देते हैं। खतरनाक बात है, हर वक्त बोलते रहना, छोड़ते रहना, करते रहना, कभी सियासत पे बातें, कभी चुटकले, कभी दीन पे, कभी गुलकारों पे, कभी अदाकारों पे, कभी गर्मी पे, कभी आमों पे, बगैर वजह फतवे देते रहते हैं, पसंदीदा बात नहीं है। रजमम बिल गईब। आज के दौर में आप देखिए कि मीडिया और गैजेट्स ने हमारे लिए और भी कई मसाइल खड़े कर दिए। आपके पास भी बहुत सारे मैसेज आते जाते होंगे, लेकिन जो अगर अपने मामूलात को देखो और अपने साथ और भी साथियों के, तो मैं अपने हस्बैंड से कल परसों कह रही थी, मैंने कहा कि वाइबर वालों को पता भी नहीं है या इसी तरह के और सिस्टम्स भी हैं, कि वो ऐसे लगता है कि अब एक मिनी ऑफिस बन चुके हैं हमारे लिए। हर क्लास, हर ग्रुप, उसके इंफॉर्मेशन उसमें इनको दिखा रही थी साथ ना। तो मैं जब भी किसी का मैसेज पढ़ती हूँ, अब ज़्यादातर जब ग्रुप होता है तो उसमें लोग आपस में राय देते हैं ना, बिलीव मी, अगर जो साथी मेरे साथ रहते हैं उनको भी अंदाज़ा होगा, सिर्फ उस बात के जवाब में मैं लिखती हूँ। पढ़ती तो हर एक ही पढ़ ही लेता, कभी जाने में पढ़े, अनजाने में पढ़े, कुछ मिस भी हो सकते हैं, लेकिन सिर्फ उसके जवाब में कोई कमेंट, कोई बात लिखती हूँ जिसके बगैर गुजारा नहीं। कई दफा ये राय दे रहे होते हैं मामलात में, मैं चुप देखती रहती हूँ, मगर जी बोलने तो मैं क्यों बोलूँ, मेरी सुन के इन्होंने चुप हो जाना है, मैं नहीं बोलती, सब की देखती, फिर जहां जरूरत महसूस होती है वहां बोलती हूँ, कि मैं अपनी टांग क्यों हर चीज में अटकाऊं, मुझे अच्छा ही नहीं लगता बोलना। वरना तो आप देखिए कि दूसरों का तो दिमाग ही नहीं खुलेगा, तो हर वक्त आप इंस्ट्रक्शंस दें। तो ये आयत मुझे याद आ रही थी उस वक्त, कि रजमम बिल गईब, भाई मैं कहकर अपने सर पे क्यों ये मुर्दा लूं, अगर अच्छा करेंगे तो इनको अजर मिल जाएगा और इनका नाम होगा, और गलती करेंगे तो अपनी गलती से सीख भी लेंगे। तो हर बात में दखल ना दें। मैंने देखे औरतें, बस हम जैसी सिस्टर्स, वुमेन, मस्तूरात, अपने शौहरों की हर बात में टांग अटकाती हैं। किससे बात कर रहे थे, क्या दिए, किधर गए थे, फिर क्या होगा, अच्छा क्या खा के आए, क्या पिया। मैं अक्सर सोचती हूँ कि शादी के बाद फिर पुलिस इंस्पेक्टर की जरूरत नहीं रहती, घर में मौजूद होती है, और बीवी बेस्ट पुलिस इंस्पेक्टर बन सकती है। तो एक बीवी थी, तो अपने मियाँ से कह रही थी, क्या मेरी बात तो मानते ही नहीं है। तो उसने कहा हाँ, बस एक लफ्ज बढ़ा लो, कि मैं तुम्हारी हर बात नहीं मानता, तुम ये चाहती हो मैं तुम्हारी हर बात मानू। तो रजमम बिल गईब, करने दीजिए जो करता है, ये सारे दिमाग पे बोझ है। इसको फोन ना कर ले, उससे बात ना कर ले, माँ को पैसे ना भेज दे, बहन से ये बात ना कर दे, चुपके चुपके राय लेना देना नहीं, एतमाद रखे, खुद ही आपस में आपका क्रिस्टल क्लियर मामला हो, लेकिन बहुत बेतुखी बातें नहीं करनी चाहिए। अच्छा, अब वापिस आ जाए आयत पे, तीन का जिक्र किया, पांच का किया, तो बीच में रजमम बिल गईब कह दिया, और अब अगली बात की, वयकुलू न सब तुम व सामिन हम कल्बो, और कुछ कहेंगे कि वो सात थे और आठवां इनका कुत्ता था। बस अमूमन अगर रुझान देखे तो होना क्या चाहिए था, रजमम बिल गईब कहाँ होना चाहिए था, बोल दें सब, आखिर में होना चाहिए था ना। मुफस्सिरीन ने इस पर भी बहस की है, कहते हैं कि इसका मतलब है कि मोस्ट प्रोबेबली वो सात ही थे, क्योंकि तीन के जिक्र, पांच के जिक्र के बाद तो रजमम बिल गईब कहा गया, लेकिन सब बतुम व सामिनुम कल्बुम के बाद नहीं कहा गया। और इसकी एक और बड़ी खूबसूरत सी दलील ऊपर गुजरी है, अगर आप उलझे ना तो मैं आपको बता देती हूँ, जो उलझ जाएंगे वो छोड़ दें, जो ना उलझे उनको छोड़ दें। लफ्ज कालू, आयत 19 में अगर आप देखें ना, तो कालू का लफ्ज है, और कालू जमा के लिए आता है, और जमा तीन से शुरू होती है, यानी अरबी में वाहिद, तस्निया और जमा, बस इतनी बात समझ आ गई है। तो दोनों जगह कालू है, कहते हैं तीन गार में थे, तीन उसके ऊपर बहस कर रहे थे, और सातवें को खाना लेने भेजा था, क्योंकि दोनों जगह लफ्ज कालू आया है। ना समझ आए तो मुझे माफ करके आगे चले। लेकिन यह कि वो जितने भी हों, वो तीन हों के साथ हों कि जितने भी, उससे फर्क क्या पड़ता है? अल्लाह ताला कहते हैं बात को समेटो, रब्बी आलमु बिद्दतिहिम मा यालुहुम इल्ला कलील। आप कहिए कि मेरा रब बेहतर जानते हैं इनकी तादाद को, नहीं जानते इनके मामले को मगर थोड़े लोग। हमारा दीन तादाद कॉन्शियस नहीं है। यहां से अब चंद बातें तादाद पे करते हैं। आप देखिए कि अल्लाह सुब्हान तआला बता रहे हैं कि तुम बात की असल पे रहा करो। अफसोस की बात है कि आज हमारे यहाँ क्वांटिटी बहुत मैटर करती है। कहीं से होके आए दर्ज में, कितने लोग थे, वोट कितने मिले, कितनी डिशेस थी खाने में, कितने जोड़े बनाए, है नहीं बात है? तादाद बहुत ढूंढते हैं। कुरान पढ़ रहे हैं, कितनी दफा पढ़ना है? 1,25,000 बार पढ़ना है आयत करीमा। और वो बेचारी बहनें बैठी होती हैं, पढ़ रही हैं, पढ़ रही, कहती हैं अब तो हो गया होगा। फिर एक बेगम उठती है, वो कहती है नहीं ठहरा, वो कहती, कहते सबकी उम्मीदों पे उस पड़ती, कहती अभी तो 2 बार और पढ़ना है, चलो चादर के कोने पकड़ के सारी गुठलियां फिर बीच में करो, दोबारा पढ़ो। फिर आप कहते हैं अल्लाह करके हो ही क्या होगा 1,25,000, कहते नहीं अभी 1 बार और पढ़ना है। इन तादादों से क्या होता है? गिनती कुछ नहीं होती। असल चीज क्या है? क्वांटिटी, रूह क्या है। हम कुरान कितनी बारी क्यों ना पढ़ लें और पढ़ा लें, ये देखना है कि गलती कितनी दफा की है और क्या अपनी गलती को मेकअप किया कि नहीं किया। तो तादाद में ना पढ़े। लोग कितने आते हैं आपकी बात सुनने, इससे क्या फर्क पड़ता है? ये देखें कि उसके बाद कितने जमते हैं और कितने उससे अपनी जिंदगी को तब्दील करते हैं। तो एक तो हमने पीछे देखा कि बहस मिनिम पढ़ना चाहिए, और दूसरी बात है कि तादाद की बात पे ज्यादा बात नहीं करनी चाहिए। इल्ला कलील। इब्ने अब्बास कहते हैं वह अना मिनहुम, मैं उनमें से हूं, यानी मैं सबसे कम जानता हूं। कितनी आजजी थी इब्ने अब्बास में, यानी मैं सबसे कम दीन जानता हूं। इसलिए हमेशा अपने आप को लो प्रोफाइल पे रखें, बहुत बड़ी बड़ी बातें ना करें। आप जो भी थे ठीक है, फला तुम्हारी फी है मिल्ला मिरान जाहिरन। तो नबी आप इनके बारे में झगड़ा मत करें सिवाय सरसरी बहस के, यानी आप इनकी लंबी चौड़ी बातें अब मक्का वालों और दीना के यहूद से ना छेड़े। किस्सा इन्होंने पूछा था, आपने सुना दिया। वला तस्तफ्ति फीहि मिनहुम अहदा, और ना ही आप पूछे इनके बारे में इनमें से किसी से। यानी जो बात दीन की दावत और इकामत दीन के हवाले से अहम ना हो, इसमें बेमकसद छानबीन करना, बहस और झगड़े में पड़ना, ये वक्त जाया करने के मुतरादिफ है। जो लोग बेकार चीजों में वक्त लगा देते हैं तो वो वक्त फिर कारामत चीजों से जाता है ना, वक्त तो नहीं खिंचेगा। तो लिहाजा यहाँ एक किस्म का ये किस्सा पूरा हुआ। हालांकि आगे फिर भी आई 25 में इनके बारे में चंद बातें होंगी, लेकिन खुलासा यही निकला कि बेकार बातों में पढ़ने की बजाय मुख्तसर बात, जुमानी बात और मुख्तसर बात करनी चाहिए। बातों को तूल नहीं देना चाहिए। ऐसी हालत जिसमें झगड़ा शुरू होने का डर हो, उससे 3 मिनट पहले ही गिव अप कर दें। इट्स बेटर टू लूज एन आर्ग्यूमेंट देन लूजिंग अ पर्सन। किसी इंसान को खो देना ये ज्यादा बड़ा नुकसान है झगड़े में आपके हारने से। पैसे ना करें, लोगों को जाया ना करें, बस इंशाल्लाह आप देखेंगे इससे बात फायदा होगा। दूसरों को हराने की कोशिश ना करें, छोटी छोटी बातें हैं बड़ी बड़ी ना बनाएं। बात अब डाइनिंग टेबल पे बात शुरू होती है और इतना झगड़ा होता है, कई कई दिन बातचीत नहीं होती आपस में। तो अल्लाह ताला हमें बहसों से बचा दे और अमल वाला बना दे।
मैं पूछना चाह रही थी कि हुसैन सलम के मुताबिक आपने जिक्र किया कि उनको नजा की हार पेश थी, तो मोमिन का कहा है कि वो बहुत आराम से रूह निकाली जाएगी, तो फिर हुसैन सलम क्यों नजा की हार पेश थी?
जी, इनका सवाल यह है कि आज जिक्र हुआ कि नबी सल्लम पर निजा की नजा, नहीं निजा, नजा झगड़ा होता है, निजा जो होती है रूह निकलना होता है, क्या पर निजा की सख्ती क्यों थी जबकि मोमिन पर? अगला जुमला क्या था आपका?
मोमिन मौत आसान होती है ना।
जी, ये कहती है मोमिन की मौत आसान होती है, तो नबी सल्लम पर सख्ती क्यों थी? देखिए, अगर आप अल्लाह के नबी ही की हदीसें जमा करें ना, तो आपने फरमाया, हजरत आयशा ने आपसे पूछा कि अल्लाह के नबी आपको कितना बुखार है, تو آپ نے فرمایا کہ عائشہ مجھے دو لوگوں جتنا بخار ہے، یعنی مجھے دگنا بخار ہے. اور آپ کے ازواج کہتی ہیں کہ جب اللہ کے نبی کے اوپر بے ہوشی طاری ہوتی، جب آپ کو ہوش آتی تو کہتے کہ میرے اوپر پانی کا مٹکا ڈالو، پھر آپ کے اوپر اور ڈالا جاتا. کیوں؟ وَرَفَعَنَا لَكَ ذِكْرَكَ. جن کے درجے بلند ہوتے ہیں نا، اللہ ان کے گناہوں کی معافی نہیں، وہ درجے جو قیامت کے بعد جنت میں دینے، اس کو پانے کے لیے مومن کو ان سختیوں سے گزارتا ہے. تو ضروری نہیں ہے، یہ بات آپ کی مس انڈرسٹینڈنگ اگر آپ نے کہیں سے کبھی سنی ہے، کہ مومن کی موت ہمیشہ آسان اور کافر کی موت ہمیشہ مشکل ہوتی ہے، ایسا نہیں ہے. اپوزٹ بھی بالکل ہو سکتا ہے. یہ الگ بات ہے کہ مومن کو ان تکلیفوں میں دل کا سکون مل رہا ہوتا ہے، خوشی ہوتی ہے، تکلیف ہوگی لیکن دل پر سکون کی کیفیت ہے. حدیث میں آتا ہے کہ اچانک موت مومن کے لیے رحمت ہے، اس سے پتہ چلتا ہے اس کو تکلیف نہیں ہوتی، لیکن کافر کے لیے عذاب ہے کیونکہ اس کو توبہ کی مہلت نہیں ملتی. تو اس سے پتہ چلتا ہے کہ چاروں پاسبلٹی سب کے لیے ہیں، لیکن اللہ تعالیٰ پھر اس کے ذریعے سے گناہوں سے پاک کرتا ہے. جی بلاخر جنت میں جائیں گے، لیکن اگر کوئی بیچ میں سزائیں ہیں تو اللہ چاہے تو معاف کرے، چاہے سزائیں دے کے جہنم میں پھر جنت دے. اب دیکھیں کہ قصے میں کتنی باتیں ہیں نا عمل کی. ہم ان قصوں کو اگر ایک نظر میں بس ایسے گزار دیں تو ہو سکتا ہے کہ صرف مزہ آئے، لیکن مزہ تو تھوڑی دیر کے بعد چلا جاتا ہے، لیکن جو نصیحت اور عبرت ملتی ہے وہ بہت دیر تک رہتی ہے. اللہ سبحانہ تعالیٰ نے ان کے معاملے کے اندر نبی صلی اللہ علیہ وسلم کو ایک اور بہت اچھا حکم دیا، جو اصل میں تو ہمارے لیے تھا. وہ کیا ہے؟ آیت نمبر 23، وَلَا تَقُولَنَّ لِشَيْءٍ إِنِّي فَاعِلٌ ذَلِكَ غَدًا. اور کسی چیز کے بارے میں آپ یہ نہ کہا کریں کہ میں یہ کام کل ضرور کر دوں گا، بلکہ اس کی جگہ کیا کہا کریں، آیت 24، إِلَّا أَن يَشَاءَ اللَّهُ. ہاں مگر یہ کہ اللہ چاہے، یعنی یہ کہنے کی بجائے کہ یہ کام میں کر دوں گا کل، یہ کہا کریں کہ انشاءاللہ. یہ مراد ہے ادھر کہ اللہ بے بات کو ڈال دیں تو یہ زیادہ بہتر ہوگا. اور وَذْكُرْ رَبَّكَ إِذَا نَسِيتَ، کبھی اگر بھول جائیں انشاءاللہ کہنا تو پھر اپنے رب کو یاد کر لیا کریں جب آپ بھول جائیں. پھر ہوگا کیا؟ وَقُلْ أَسَائِي يَهْدِيَنِي رَبِّي لِيَقْرَبَ مِنْ هَذَا رَشَدًا. اور کہیے ہو سکتا ہے کہ میرا رب میری رہنمائی کر دے اس سے بہتر بھلائی کی طرف. بہت ہی خوبصورت حکم ہے. پیچھے آپ کو واقعے کے آغاز میں بتایا گیا تھا کہ نبی صلی اللہ علیہ وسلم سے جب وہ تین سوال کیے گئے تھے تو اس کے جواب میں آپ نے یہ کہہ دیا کہ میں تمہیں ان کے جواب کل دے دوں گا. آپ کا خیال کیا تھا کہ جبرائیل تو آتے ہی رہتے ہیں، کل تک آ جائیں گے تو میں پوچھ کے بتا دوں گا، لیکن آپ بھول گئے یا اللہ نے آپ کو بھلوا دیا. کس سوچ کے ساتھ؟ کہ چلو بعد میں اس سے ایک حکم امت کو بھی مل جائے گا. تو بعد میں 15 دن گزرنے کے بعد جب جبرائیل علیہ السلام آئے، اور اس دوران نبی صلی اللہ علیہ وسلم، ظاہری بات ہے کہ ان کے اوپر ایک بوجھ تھا، شرمندگی بھی ہوتی ہے، دوسرا بندہ انتظار بھی کرتا ہے، تو آپ کو تھوڑی سی امبیرسمنٹ فیل ہوئی ہوگی. تو اس کے بعد یہ آیات نازل ہو گئی کہ آپ نے کسی کام کو اپنے اوپر نہیں لینا. بہت بڑی بات ہے اس میں. ایک تو دیکھیے یہ بات ہے انشاءاللہ کہنے کی، لیکن اس میں ایک انسان کی سوچ بھی سیدھی کی جا رہی ہے کہ ہوگا وہی جو اللہ چاہے گا. تیسرے پارے کی ایک سورت کے آخر میں آتا ہے، وَمَا تَشَاءُونَ إِلَّا أَن يَشَاءَ اللَّهُ رَبُّ الْعَالَمِينَ. وہ نہیں ہوگا جو تم چاہو گے، وہ ہوگا جو اللہ رب العالمین چاہتا ہے. حضرت علی رضی اللہ عنہ کا ایک قول آتا ہے، کہتے ہیں کہ میں نے ارادوں کے ٹوٹنے سے رب کو پہچانا. میں ایک ارادہ کرتا ہوں کہ میں یہ کروں گا، پھر میں نہیں کرتا، تو میں سوچتا ہوں وہ کون سی طاقت ہے جس نے میرا یہ ارادہ بدل دیا. اور ہم خود بھی دیکھ سکتے ہیں، دن رات خود سے کئی نیتیں کرتے ہیں پھر بدل جاتے ہیں. بڑی بڑی نیتیں نہ کریں، کل تو یہ پکاؤں گی. مثال ہے، آپ کہتے ہیں کل تو دال چاول پکاؤں گی، رات کو یہ نیت کر کے سوتے ہیں. ہم تو ماشاءاللہ ویسے ہی وقت سے پہلے سوچنے کے عادی ہیں، خاص طور پہ پکانے کھانے کے معاملوں میں. پھر اگلے دن کیا ہوتا ہے؟ آپ نے پکا لیے کچھ اور، آپ نے روٹی بنا لی، سالن بنا لی. یہ کس نے آپ کے دال چاول کے ارادے کو بدلا؟ اللہ انشاءاللہ رب العالمین. اللہ بندے کو توڑتا ہے. دیکھیے بندگی کا رنگ جو ہے نا، وہ ایک دم نہیں چڑھتا. بعض دفعہ ہم انسان بچوں والا رویہ اختیار کرتے ہیں، हमारा दिल करता है कि जो हम कहें वो हो। दुआ मांगे तो पूरी कबूल, हम दुआ मांगे अल्लाह के हाजिर, कबूल कबूल। और इसी तरह से हम चाहते हैं कि हम जो कह दें वो हो जाए, लेकिन अल्लाह ऐसा नहीं करता। उसकी वजह हमारी अना को तोड़ना होता। बेहतरीन मैनेजमेंट का असूल है कि जो चीज़ दूसरों को मुश्किल लगे वही करवाएं, अगर कोई खुद को बदलना चाहता है। और अगर हर बात आपने उनके कहने पे बदलनी है तो उनको फायदा नहीं होगा ज्यादा। जैसे मुझे एक हस्बैंड वाइफ की बात याद आ गई, हमारे अपने घरों की बात है। शादी के बाद लाड से बीवियां बता देती हैं मुझे ये नहीं पसंद, मुझे वो नहीं पसंद, होता है ना, ख्याल करता कि चले बस जान छुटेगी। तो एक बीवी थी तो उसने अपने मियाँ से कहा कि मुझे शलजम नहीं पसंद। आपको तो उसके बाद क्या हुआ, उनके हस्बैंड मुसलसल 8 दिन शलजम ही लाए, और नतीजा क्या निकला वो भी सुन लें। क्या अब उनकी बेगम को शलजम बहुत पसंद है, जब कुछ और था ही नहीं खाने को तो खाए ना, जिसने खाए नहीं उसको क्या पता शलजम कैसे होते हैं। तो मर्जियां तुड़वाएं बच्चों की भी, असल ये मसला है। ये जो शुरू में बच्चों को पूछें क्या बनाओगे, क्या कर दूं, ये बना दूं, वो बना दूं, बिगड़ जाएगा। कहते ना कि तेरी मिन्नतें कर करके तुझे बिगाड़ दिया, वरना तू इतना बुरा तो नहीं था। तो याद रखें, बच्चा हो या बड़ा, चाहता ये कि मेरी चले, लेकिन अल्लाह कहता मेरी चलेगी इल्ला अन यशाअल्लाह। जिंदगी के पीछे एक नजर तो डाल के देखें। ऐसी बड़ी पर्सनल बात, शायद आप कभी भी किसी को ना कहें, क्या आप कॉलेज लाइफ में नहीं सोचते थे कि आपकी किसी और से शादी हो जाए, फिर वहां हुई। खानदान के कजन्स, साथ पढ़ने वाले, मैं नहीं कहती कि अफेयर्स थे आपके, ख्याल तो उभरते हैं। आप छोड़ दीजिए, चले आप हो सकता है बड़े शरीफ दौर की पैदावार है, आपके माँ बाप ने कितनी जगह आपका रिश्ता सोचा, फिर वहां हुआ इल्ला इंशाल्लाह। तो इस सिर्फ इस जुमले को इंशाल्लाह पे ना रखे जुबान का, इंशाल्लाह माशाल्लाह। इसी तरह मुझे किसी और का टेक्स्ट मिला, मेरी जिंदगी है जीरन, टूट गई हूं, फूट गई हूं, टूट गई हूं, न जाने क्या। अब मैं सोच रही थी कि अगर कोई इनको बताए, बस एक काम कर लो तुम्हारे सब जज्बे बदल जाएंगे, कि इंशाअल्लाह मेरे साथ वही होना है जो मेरा रब चाहेगा। देखिए, एक दफा जब आप किसी की गुलामी को तस्लीम कर लेते हैं तो फिर आपको बुरा लगता है कि वो आपको कोई हुक्म देता है। और जब हम कहते हैं ना या का ना हुदू, तो असल में हम क्या कहते हैं कि अल्लाह मैं तेरी गुलाम, तू मेरा मालिक। मिसाल से समझिए, चले लफ्ज गुलाम आउटडेटेड लगता है आज के दौर में, सर्वेंट कह लें, इंप्लॉय कह लें। अल्लाह के लिए मिसाल नहीं, सिर्फ समझने के लिए कि अल्लाह मैं तेरी इंप्लॉय, तू मेरा मास्टर। इंप्लॉय लफ्ज के साथ ही क्या आता है कि मास्टर कोई काम देगा। क्या कभी आपने कोई ऐसे इंप्लॉय देखा जिसको कुछ भी ना करना पड़े, नहीं ऐसा ना। लफ्ज बंदे के अंदर छुपा हुआ है कि कुछ इंस्ट्रक्शंस ऊपर से आए तो मैं उसको फॉलो करूं। चलिए, इतनी बात तो समझ आ गई। उसी मिसाल पर है, जब भी कोई आपके घर मुलाजमत करता है, क्या 24 घंटे आप उसको काम देते रहते हैं? मिसाल आपका ड्राइवर है, तो क्या आपने एग्रीमेंट में लिखा था कि 24 आवर ही तुम गाड़ी चलाओगे? ना आप कहते हैं ना मुमकिन है, ठीक है ना। तो क्या जिस वक्त आप उसको सिर्फ गाड़ी चलाने का हुक्म देते हैं, सिर्फ उस वक्त वो आपका ड्राइवर होता है, और जिस वक्त उठ के पीछे कुटिया में चला गया तो वो आपका ड्राइवर नहीं रहा? बताइए, वो फिर भी ड्राइवर है। एनी टाइम आप उसको कुछ और भी काम कह सकते हैं, फिर ड्राइविंग का कह सकते हैं। चलिए, अब इस मिसाल को इधर ले आइए। क्या हम अल्लाह के बंदे होकर जो बंदगी करते हैं, तो क्या हम 24 घंटे नमाज पढ़ते रहते हैं, रोजे रखते हैं, हज करते हैं? नहीं करते। तो सवाल पैदा होता है कि वो थोड़े से काम एक घंटा पूरे दिन का निकाल दे, बाकी इन बिटवीन इंटरवल्स में हमने क्या करना है? फिर अल्लाह की कौन सी इंस्ट्रक्शन मानी है? इंशाअल्लाह रब जो किया ठीक किया, रदीतु बिल्लाहि रब्बा व बिल इस्लामी दीना। ये भी बंदगी का हिस्सा है, अपने हालात को एक्सेप्ट करें, स्माइल दें, अपने ऊपर तरस खाना छोड़ें, रहम खाना छोड़ें, सेल्फ पिटी का शिकार होना छोड़ें। ये एक सजा होती है कि हम अपने हालात से खुश नहीं। मेरा हर फैसला मेरे रब का फैसला, तो मैं उस पर खुश हूं क्योंकि मैं उसकी बंदी हूं। जब कहेगा नमाज पढ़ूंगा तो फिर पढ़ूंगी, इन बिटवीन टू प्रेयर्स में क्या करूं? इंशाअल्लाह जो ले रब की तरफ से ले, جو اللہ کہے وہ بہتر ہے. اس لیے زندگی میں خوش رہنے کا راز میرے رب نے میرے معاملے میں جو فیصلہ کیا میں اس پہ خوش. جی
چلیے, آپ کا کہنے کا مطلب یہ سمجھ آ رہا ہے,
جی بالکل. اور جو آپ کے ساتھ حالات پیش آئے نا اس پہ خوش رہیں, مطمئن رہیں. کوئی چیز غلطی کی دیکھے, دیکھیے ڈرائیور ڈرائیور ہوتا ہے, مثال دے دیتی ہوں, وہ ڈرائیونگ تو کرتا ہے لیکن وہی ڈرائیور دیکھتا ہے کہ آپ کا بچہ جو ہے سوئمنگ پول میں گرنے والا ہے, تو بچائے گا کہ نہیں بچائے گا اس کو؟ بھائی میں نے کوئی پیسے تھوڑی لیے ہیں ان سے, یا میں نے ایگریمنٹ میں یہ کہا تھا کہ میں ان کے بچے کو بچاؤں گا, اور کل اگر پتا چلتا ہے کہ ڈرائیور دیکھ رہا تھا پھر بھی بچہ گر گیا اور اس نے نہیں بچایا, تو آپ کو کیا لگے گا؟ پوچھیں گی نہیں آپ اس کو کہ بھئی یہ بتاؤ کہ تم نے اس کو اٹھایا کیوں نہیں؟ تو وہ کہیں گے جی بھائی آپ نے مجھے کب کہا تھا میں اٹھاؤں. یہ رویہ ہمارا اللہ کے ساتھ ہے, بہت بھولے بنتے ہیں, لیکن اللہ ہمیں جن جن چیزوں کے اندر سے گزارتا ہے نا اس میں اللہ کے اشاروں کو سمجھنے کی ضرورت ہے. تو یہ جو انشاءاللہ ہم بولتے ہیں, اگر آپ چاہیں تو اس پہ ایک چھوٹا سا سیشن ہوگا, ربانیت کا ہمارا ایک موضوع ہے, ایک پوری بک پڑھائی تھی میں نے, بہت ماشاءاللہ چھوٹے چھوٹے سیشن میں کئی مہینے لگے تھے آج کی بات میں. اس کے اندر یہ جو ہمارے ڈے ٹو ڈے لفظ ہیں نا, انشاءاللہ, ماشاءاللہ, لا الہ, استغفر, ہر ایک کی ڈسکرپشن تھی کہ اصل میں ان کی روحانیت کیا ہے, کہ اصل میں انشاءاللہ کہنا کیا ہے کہ میرا معاملہ تیرے ہاتھ میں. اور آپ کس کو دیتے ہیں اپنی قیمتی چیزیں جس پہ اعتبار ہوتا ہے؟ آپ اپنی آرٹیفیشل رنگ اتار کے ہو سکتا ہے اپنی بچی کو بھی پکڑا دیں, لیکن گولڈ کی رنگ جس میں ڈائمنڈز لگے ہوں گے وہ آپ بڑے مضبوط ہاتھوں میں دیں گے, کس کو سنبھال کے رکھ لو. اللہ پہ توکل وہی کرے گا جو اللہ کو بڑا سمجھے گا, میرا خیال اتنی بات کافی ہے. تو لہٰذا انشاءاللہ کہنا سکھائیں, اپنے آپ کو بڑا نہ کہیں. اور جب آپ کی سوچ پوری نہ ہو, آپ نے بچے کو کچھ اور بنانا چاہا وہ کچھ اور بن گیا, یہ بہت بڑا روگ ہے آج کے دور میں. بچے کچھ اور چاہتے ہیں آپ کچھ اور بنا رہے ہیں. یہی سکھائیں کہ بیٹا اللہ نے آپ کے معاملے میں جو سوچا ہے وہ ٹھیک ہے. جیسے ایک ماں کی بات یاد آ جاتی ہے, ان کا بچہ صرف اس لیے ان سے ناراض ہے ماں باپ سے کہ آپ لوگوں نے مجھے ٹرائل سمجھا, آپ نے مجھے بال سمجھ کے میرے پہ ٹرائز ماری ہیں, کبھی مجھے پاکستان بھیج دیتے تھے, کبھی مجھے یورپ بلا لیتے تھے, تو آپ نے میرا فیوچر نہیں بننے دیا. اب یہ ماں باپ پہ اس کو گلا, حالانکہ حالات ہی ایسے تھے, ماں باپ جو کرتے ہیں کہ برا سوچ کے تو نہیں کرتے. تو اپنے بچوں کی برین اسٹارمنگ کریں, لہٰذا اس چیز کو دیکھیں کہ اللہ کی ذات جو کچھ کرتی ہے وہ بہترین کرتی ہے. اور یقین کریں کہ مسلمانوں سے زیادہ خوش قسمت کوئی نہیں ہوگا کہ جن کی معاشرتی, معاشی, اجتماعی زندگی کو بھی اللہ نے عبادت بنا دیا. مستقبل کے لیے بات کریں تو انشاءاللہ کوئی خوبصورت چیز دیکھی سبحان اللہ, کوئی نعمت ملی الحمدللہ, کوئی چیز ایسی دیکھی جس کو دیکھ کر آپ کی آنکھیں ٹھنڈی ہوگی تو کہا ماشاءاللہ. ہر چیز میں اللہ, انشاءاللہ, ماشاءاللہ, یہی ہے اصل میں بندگی, یہ ہے توحید. اللہ کے علم پر آپ کو اعتبار, اس کے حکم پر اعتبار, اس کی تقدیر پر آپ کو اعتبار, اللہ کے اختیار, اس کے اقتدار پر آپ کا اعتبار, اس کی قدرت. اسی لیے آپ دیکھیں گے کہ جن صورتوں میں توحید کا ذکر ہے نا, ان صورتوں میں الحمدللہ, انشاءاللہ, ماشاءاللہ, سبحان اللہ ٹائپ کے لفظ بہت موجود ہوتے ہیں, جیسا کہ آپ کو اس صورت میں مل رہا ہے. اب نئی نئی عادت ڈال رہے ہیں تو بھول جاتے ہیں, تو کا ڈونٹ وری, وذکر ربک اذا نسیت, عادت بنتے بنتے بنتی ہے. کوئی بھی نیکی کریں اس کو اچھے طریقے سے استعمال کریں. اور جب ہم یہ کہتے ہیں نا انشاءاللہ, تو اس میں دو چیزیں آتی ہیں. نمبر ایک, مستقبل کی خبر دیتے ہیں ہم, مثلاً کروں گا, آؤں گا, کھاؤں گا, جاؤں گا, آئی ول ڈو دس ان فیوچر. اور دوسرا, اس میں ہم وعدہ کرتے ہیں, پختہ ارادہ کرتے ہیں کہ جی اللہ میں ضرور جاؤں گا. اچھا, اس کو بھی صحیح استعمال کریں, انشاءاللہ کو موقع محل سے استعمال کریں. بس ہماری ہوتی ہے عام زندگی کی گفتگو, مثال ہے کہ آج رات کو یہ پکے گا, آج یہ کھائیں گے, اس میں ضروری نہیں ہوتا. یہ بھی پھر آکورڈ لگتا ہے, اور بعض لوگ پھر اس لیے نہیں یہ چیزیں لیتے کہ پھر ہم مولوی لگیں گے یا ہم بہت ہی مدرسہ سٹائل لوگ لگنے لگ جائیں گے. آپ کہتے ہیں کل کروں گی, آ جاؤں گی, کوئی کہتا ہے آئیے گا آپ کے انشاءاللہ, اس فائن. لیکن اب اگر آپ کہتے ہیں کہ جی میں آج کھانے میں یہ پکاؤں گی, یہ بار بار یہ کھانے کا ذکر نہیں ہو رہا, یا آج میں گھر صاف کروں گی, یا آج میں کیا کروں گی, کچھ بتا دیں, ہاں آج واشنگ کروں گی، تو پھر آپ اس میں یہ نہیں کہتے آج میں انشاءاللہ واشنگ کروں گی، آج انشاءاللہ دال بناؤں گی، آج انشاءاللہ گوشت پکاؤں گی، اس کی ضرورت نہیں ہوتی. انشاءاللہ جو ہے انگلش کے لفظ فرم کو سمجھیے، ٹو میک اٹ فرم. عام طور پہ باتیں ہوتی ہیں، ہاں جب کوئی پوچھے اچھا آپ یہ کریں گے پھر کہ ہاں انشاءاللہ اگر اللہ نے چاہ، لیکن دل میں یہ خیال رکھیں کہ جب اللہ چاہے گا جو چاہے گا وہی ہوگا. اللہ چاہے تو میرے ارادے بدل جائے اور اس کے بعد پھر بات اللہ کے ہاتھ میں. خیر اتنی بات تو ہو گئی. اب اس کے بعد آگے دیکھیے قصہ ایک قسم کا کنارے پہ لگتا ہوا دکھتا ہے. اسی آیت کا حصہ تھوڑا سا ایکسپلین کر دوں، رہ گیا. وَقُلْ أَسَاءَ يَهْدِيَنِي رَبِّي لِأَقْرَبَ مِنْ هَذَا رَشَدًا، اور کہیے ہو سکتا ہے میرا رب میری رہنمائی کر دے اسے بہتر بھلائی کی طرف. اس کو دیکھ لیجیے آپ، بہت ہی خوبصورت اصول ہے کہ آپ کہتے تو ہیں کہ میں یہ کروں گی، لیکن ہو سکتا ہے آپ جو سوچ رہے ہیں اللہ آپ کو اس سے بھی بہتر چیز دکھا دے. تفویض الامر الی اللہ، یہ چار لفظ یاد کر لیں عربی کے، تفویض الامر الی اللہ. تفویض ہے سپرد کرنا، افوض امری الی اللہ پیچھے آپ نے پڑھا، یہ وہی لفظ ہے کہ میں سپرد کرتی ہوں اپنے کام اللہ کے. جب بھی بندے کی یہ کیفیت ہو کہ اگر اللہ کو منظور ہوا تو میں اس کوشش میں کامیاب ہو جاؤں گی، نہیں ہے تو پھر لی اقرب من ھذا رشدا، پھر اللہ اس سے بہتر اسباب پیدا کر دے گا. یہی ہے دعا استخارہ کی دعا بھی، اللہم ان کنت تعلم ان ھذا الامر خیر لی فی دینی و معاشی و عاقبت عمری فاقدره لی و یسره لی ثم بارک لی فی. یہی لفظ ہے نا کہ اللہ اگر تیری نظر میں یہ کام اچھا ہے میرے دین میری دنیا اور انجام کار کے اعتبار سے، تو تو اس کی قدرت مجھے دے دے، اس کو میرے لیے آسان کر دے، پھر اس میں برکت ڈال دے. وَإِن كُنْتَ تَعْلَمُ أَنَّ هَذَا الْأَمْرُ شَرٌّ لِّي فِي دِينِي وَمَعَاشِي وَعَاقِبَةُ أَمْرِي فَاصْرِفْهُ عَنِّي وَاصْرِفْنِي عَنْهُ، اور اگر تیری نظر میں یہ چیز میرے لیے اچھی نہیں ہے دین دنیا اور انجام کے اعتبار سے، تو اس کو مجھ سے دور اور مجھے اس سے دور کر. اور اس کے بعد ہم کیا کہتے ہیں؟ جی بولیے، آخری حصہ پوری تو میں نے بتا دی کہ اللہ اس کو میرے سے دور کر دے، مجھے اس سے دور کر دے. وقت در لی الخیر ہی سکانا، یہ ہے اصل میں اقرب من ھذا رشدا، کہ اس کو تو دور کر اور اس سے بہتر چیز میرے لیے لے. اور یاد رکھیے کہ دعا استخارہ کے ذمن میں، یہ بات پہلے بھی میں نے کئی جگہ بتائی ہے، کہ استخارہ کرنے کا ایک اور فائدہ بھی ہوتا ہے کہ جس چیز کے لیے آپ استخارہ کر رہے ہیں وہ تو نہیں تھی اچھی، وہ چیز قریب آ جائے گی جو ابھی دور تھی. کیونکہ آپ خود کہتے ہیں وقت دور لی الخیر ہی سکانا، تو کسی بھی چیز کا استخارہ شروع کر دیں، وہ نہیں ہوگی نصیب میں، اس سے بہتر چیز آپ کی دعا کی وجہ سے قریب آ جائے گی. تو وہ ایک فارسی کا شعر بھی ہے کہ سپردم بتو مایا خویش را، تو دانی حساب کم و بیش را. میں نے اپنا سب کچھ تیرے سپرد کر دیا، یعنی یہ پکڑ اللہ، یہ ساری اعمال کی پونجی تیرے ہاتھ میں، اب تو جانے میں نے کم نیکیاں کی ہیں یا زیادہ کی ہیں. یہی بندے کا حساب ہے، لمسم بس ختم، فلیٹ ریٹ. ہم کہاں اپنے حساب کتاب کر سکتے ہیں. تو بہرحال یہ وہی کرے گا جس کا اللہ کے اوپر معاملہ ہوگا.